नेपालको साहित्य कला तथा संस्कृतिको साथमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्त्याएका छौँ राष्ट्र कवि माधव प्रसाद घिमिरे, गौरी पार्थिनी आमा, राष्ट्र निर्माता मालती मंगले जस्ता चर्चित साहित्यका रचनाकार राष्ट्रकवि माधव प्रसाद घिमिरे भरतपुर भ्रमणमा रहनु भएका बेलामा वाशिङटन डिसीबाट टेलिफोन मार्फत हामीले आफ्नो खसखस राखेका छौँ। प्रस्तुत छ उहाँसँग गरिएको खसखस।
अब सबैभन्दा पहिला त राष्ट्रकवि माधव प्रसाद घिमिरे यहाँलाई खसखस डट कममा स्वागत छ। सबैभन्दा पहिला प्रश्न, साहित्यमा लाग्नुको कारण र प्रेरणा के हो?
साहित्यमा लाग्नको प्रेरणा यो खाना एकजनाको जो प्रेरणा हो त्यो मेरा पिताजी ज्यादै मिठो भाषामा श्लोक पढ्नु हुन्थ्यो र मलाई पनि त्यस्तै श्लोक पढ्ने इच्छा थियो। एउटा यो र अर्को चाहिँ मेरो गाउँमा मिठो यो महाहरू भएको थिए, त्यसले गर्दाखेरि उहाँ केही गाउँ चिजमा लेखौँ भन्ने फलमा लागेको थियो। कविश्वरमणी लेखनाथजीको कविता पढ्ने मौका पाएँ र उहाँको कविताबाट मैले प्रेरणा लिएँ। पहिलो प्रेरणा यो हो, तर आखिरमा फेरि अर्को प्रेरणा के हो भने लक्ष्मी प्रसादजीले यो स्वतन्त्रतावादी शैली नेपाली थप्रेको शिवराम कुमार हुन्थ्यो, टिपिकल हिन्दीले पनि गर्नु भएको थियो, उहाँहरू त्यो प्रेरणा दिन्थे। र आखिरको अन्तिम प्रेरणा चाहिँ संस्कृतको कालिदास र बङ्गालको रविन्द्रनाथ, यी चाहिँ अन्तिम प्रेरणा र प्रेरणा मात्रै होइन मेरो आदर्श पनि हो।
अनि यहाँले नेपाल भाषा प्रकाशनी समितिमा सिद्धिचरण श्रेष्ठ, लक्ष्मी प्रसाद देवकोटा, गोपाल प्रसाद रिमाल, केरामान बेठी तथा बालकृष्ण समूहसँग कुरा काम गर्नुभयो, अनि त्यतिखेरको केही चितमिथ क्षणहरू एकचोटि हामी सुनौ न।
नेपाल नेपाली भाषा प्रकाशन समितिको अध्यक्ष बालकृष्ण शर्मा हुनुहुन्थ्यो, त्यसैको शाखाको रूपमा एउटा भाषा बाल परिषद भन्ने खडा भयो। त्यसको अध्यक्ष चाहिँ बालकृष्ण शर्माको दाजु कुशेल शमशेर हुनुहुन्थ्यो। कुशेल शमशेरजीको माथा चलिराखेको बेलामा म पहिले गएँ, त्यसपछि म गएपछि एक वर्षपछि लक्ष्मी प्रसाद देवकोटाजी आउनुभयो र त्यसै त्यसपछि नै देवकोटाजीको सँगसँगै सक्छौँ गोपाल प्रसाद र हामी पनि आउनुभयो र त्यहाँ मैले पहिलोचोटि लक्ष्मी प्रसादजीको त्यो त्यो मैले त्यहाँ थाहा पाएँ, एउटा ठुलो कविसँग त्यहाँ भेट भयो र बालकृष्णसँग चाहिँ नाटककार परिचय बोले र वास्तव मेरो उहाँको लेखक उहाँको व्यक्ति मान्छेसँग बोल्नुहुन्थ्यो करिब करिब आफ्ना कुनै नाटक के हो पात्रले परिकल्पना गरेर बोल्नु थियो, सबै एकदमै उनीहरू सत्य परेको तर बालकृष्ण समाज अरू प्रेरण तर उहाँको त्यो भाषाको परिमार्जन छ त्यसको ज्यादै राम्रो थियो परिमार्जित भाषा र वास्तव मन्त्र भने नेपाली भाषालाई समितिको माध्यमबाट एउटा आज फेरि स्थापित भएको जो भाषा छ त्यसको रूप दिने काम पनि बालकृष्णले भौतिकको मन्त्री पत्रिका अन्तर्गत ल्याएर त्यो एउटा ठुलो काम गर्नु भएको थियो। अरू सब पनि भेट्छन् यिनी नाटक कविहरू फिल्महरू भेट भएको पछि आफ्नो आएको कि उहाँ पनि सम्पादकीय विभागमा हुनुहुन्थ्यो, म पनि सम्पादकीय विभागमा गएँ। त्यहाँ चाहिँ खेतीजाहरू बिचमा बेच्नु खेतीजाहरू एकछिन एकै ठाउँमा बसे त्यहाँबाट खोज्छ फेरि उठेर अझ जाने यस किसिमको सभा थियो। तर लेखेका कविताको मर्म बुझ्नको निम्ति चाहिँ आदर्शहरू मान्नुपर्छ किसिमको कविको निम्ति समिति र
कविता लेखनको उद्देश्य के हुनुपर्छ होला जस्तो लाग्छ?
लेखनको उद्देश्य राष्ट्रै राखेर लेखन हाल्यो भने त्यो चाहिँ व्यापार हुन्छ, पढाइ केही धेरै जस्तो हुन्छ। उद्देश्य त्यो धर्मको जुन प्राप्त हुन्छ र भाष्यजुन उद्देश्य भनेको त्यो अभिव्यक्ति मनुष्यभित्र एउटा कलात्मक सौन्दर्य चेतनाको जो एउटा भाग छ त्यसको अभिव्यक्ति दिने र त्यही भरम भरम जुन धर्म फलम भन्ने मान्छेको इच्छा हुन्छ त्यसलाई अभिव्यक्ति दिन्छ। कहिले 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 सुचारु अवस्थामा नै उद्देश्य स्थापित गरेर लेख्न थाल्छ भने त्यो राम्रो हुँदैन जस्तो मलाई लाग्छ। यसका यत्तैको उद्देश्य स्थापित हुन्छ र खोलो कहिले मूल बाटो मूल छुटेर बढ्छ, बढ्दा बढ्दै उसले बाटो आफै बनाउँछ। ऊ कति अहिले खोलालाई लिएर अगाडि बढ्ने हो, नदीमा कसरी हिँड्नु हो, त्यो चाहिँ बाटो उसले आफै बनाउँदै खान्छ। त्यसो हुनाले लेखाइ भनेको के भने यो कलाको एउटा आकर्षण हो, साहित्यको आकर्षण हो। त्यसप्रति लागेपछि त्यो साहित्यका अलि धेरै गर्दै जान्छ, विद्युत प्राप्त हुँदै जान्छ।
त्यसो भए अनि साहित्यबाट समाजले कस्तो अपेक्षा गर्ने गर्ने होला?
होइन अब कवि चाहिँ समाजकै एक अंश हो र समाजले कविबाट जे अपेक्षा गर्दछ त्यो चाहिँ कलात्मक किसिमकै अपेक्षा हुन्छ र समाजलाई अगाडि बढाउने तिनवटा चाहिँ किसिम छन्। एउटा चाहिँ कलात्मक रचना भयो साहित्य, अर्को चाहिँ दर्शन भयो रचना चिन्तनहरू र अर्को चाहिँ विज्ञान। ती तिन चिजले त्यो समाजलाई अगाडि बढाउँदै भइजान्छ र डाक्टर भनियो भने मनुष्यको हृदय पक्केर स्वतस्फूर्त अनुभूतिलाई प्रेरणा दिने काम चाहिँ साहित्यले गर्दछ। साहित्यले कहिले सोच्दै नसकेको कुरा कसैले दिन्छ, जस्तो नेपाली साहित्यमा एउटा सिमुना मदन आयो र एउटा सुरु भयो, हुँदैन उसमा कहिले खानको बेलामा आयो, त्यसपछि कहिले प्रारम्भिक युग सुरु भयो। तब समाजलाई म एउटा साहित्यकार भएको साहित्यले जति राम्रो बनाउन सक्छ अहिले भन्दा साहित्यकारले बिगार्न सक्छ, तर सफाहरू पनि साहित्यकारले बढी सफाहरू सक्छ। त्यसको उदाहरणको निम्ति वाल्मीकि, व्यासु, कालिदास यिनीले सोचेको समाज हो, त्यही सुलभ त्यही समाज नै अहिले के भन्ने नेपाल सभाहरूको अत्यन्त समाज हो। पारिकारिकता, नैतिकता, धार्मिकता त्यही भएर हामी सिकेका हौ।
अनि साह्रै राम्रो कुरा गर्नुभयो। अब एकछिन यहाँको प्रख्यात खण्डकाव्यतिर जाउँ, गौरी खण्डकाव्य। गौरी खण्डकाव्यमा एउटा अंश म पढ्छु। जोधा हिप्सल रुण्ड मुण्ड दोधा हित रुण्ड मुण्ड कतिमा बाधेर जो नाच्थ्यो नौलो प्यारो बसेर कान्तिपुरको सन्झ्यालमा हाँस्थ्यो लाखौं खलबल देखि दूर दिलको संसार आफ्नै थियो केही दुःख थियो परन्तु त्यसमा स्वीकार आफ्नै थियो। गौरी जस्तो करुण रसले भरिएको खण्ड काव्यमा जोरत हिटलर जस्तो क्रूर व्यक्तिको उल्लेख हुनुपर्ने कारण के होला सर?
यो साहित्यमा कविले मूल रूपमा एक रस्य प्रतिपादन गर्न खोजेको हुन्छ, त्यसकै सामाजिक सेतो पनि हुन्छ, काठो पनि हुन्छ, रातो पनि हुन्छ, त्यसको मुक्ति चाहिँ छैन। र यो गौरीको सफलता कहिले हुन्छ खण्डको सिलोको र यसको जस्तो विचार छ भन्दाखेरि जुन बेलामा त्यो प्रथम प्रेम भइरहेको थियो अथवा अहिलेहरू भेट्नुहुन्थ्यो यो प्रेति भइरहेको संसारमा जस्तो सुक्यो घटनाहरू ती घटनासँग वास पनि हुँदैछ। अब जस्तो हो विषय देखाइ राखेको थियो हिटलर त धेरै हुन्छ कति मानिएर बाँचिरहेको थियो तर त्यतातिर वास्तव थिएन। अनि काठमाडौँमा पनि यो के अरे नाच्यो के अरे जस्ता जस्ता नाचहरू या गल्लीमा नाच्थे मान्छेहरू हाँस्थे तर त्यसलाई एउटा हल्का रूपमा मात्रै लिने र प्रेमको वास्तविक प्रेमको प्रवृत्ति हो त्यसैमा दिनको अवस्था त्यो थियो भनेर यो बताउनको निम्ति यो ल्याएको हो। कुनै सेतोलाई सहजको निम्ति त्यसको छाया चाहिँ कालो दिनु पर्छ चित्रमा कुनै हुन्छ उसले अहिले अलिक कष्ट पार्नु त्यसको छाया दिन्छ। त्यस्तै तिथिहरू आएका हुन् रातो हुन् नहुन् भन्ने कुरा चाहिँ त्यसलाई त्यो खटा दिएर त्यो त्यसले त्यो रसलाई बिगार्छ भन्ने हो। त्यसलाई प्रभु खटा दिएको छ नै छैन त्यो त्यसले यता त्यस्तो भूमिमा तयार गरेको।
अब अर्को राष्ट्र निर्माता यहाँको अर्को प्रसिद्ध खण्डकार राष्ट्र निर्माताको एउटा अंश पढ्छु म। पारिन्छ सत्ता जब खण्ड खण्ड रहन्छ के राष्ट्र त्यहाँ अखण्ड छुटिन्छ पत्ता जब खास खाक सिद्धिन्छ थोपा अनि थोलोबाट यस्तो महत्वपूर्ण यो भनाइ आज अहिले नेपालको सन्दर्भमा अरू बढी सान्दर्भिक भएको छ। यस्तो सान्दर्भिक भनाइ आफूले भनेकोमा कतिको गर्व अनुभव छान्नुहुन्छ?
अर्को देशमा अहिले बस्नु भएको छ र यो कुराखेरि तपाईँले मन पराएर त्यो बाँच्नु बाँच्नु भएको थियो त्यसमा चाहिँ भनेदेखि नेपाल यो स्वतन्त्रता हो नेपाल स्वतन्त्र भइरहेको चिन्ता चिन्ता जाने तपाईँको मनमा पनि छ र मैले यो राष्ट्र निर्माता जो खण्डकार शाहलाई लिएर सोचेको हो तर कृष्णनारायण शाहलाई त्यो पनि लिएको भने त्यहाँ नाम छैन त्यो कार्यभरि पृथ्वीनारायण शाहको नाम छैन लेखकले जुन पात्रता दिन्छ त्यो चाहिँ त्यस्तो भइहाल्छ। पृथ्वीनारायण शाह इतिहासको चाहिँ कम मात्र हो इतिहासको त्यो बेलाको पृथ्वीनारायण शाहलाई स्पष्ट मात्र गरेको हो परिरहे समाजलाई परिस्थितिलाई केवल वर्तमानलाई केवल खासो मात्रै गर्छ अनि उसको रमाइलो के भएर जान्छ उसका उसले जो चिन्तन गरिराखेको हुन्छ मुख्यमन्त्री जो भावना यिनले राखेको छ त्यसलाई उसले अभिव्यक्ति दिन्छ। त्यो यो साध्य लक्षणको मूल उद्देश्य के भन्नुहोस् मेरो उद्देश्य राष्ट्र अखण्ड हुन्छ त्यसलाई खण्डित गर्न हुँदैन भन्ने मेरो उद्देश्य थियो। त्यो उद्देश्य त्यो परिवृत्तिको निम्ति मैले यो सम्पूर्ण खण्डकाव्यको देखेको हुन् त्यसै मित्रको यो के अरे श्लोक हो तपाईँलाई धन्यवाद छ मलाई आफूलाई यो श्लोक मनपर्छ तर अहिले आएर तपाईँले के देखिन्छ तिन पनि गर्नुभयो अहिले स्थितिमा नेपालको भोलि भविष्य धेरै टाढा लेभल होइन भोलि नै नेपालको सफल हुन्छ त्यो चिन्ता चाहिँ मलाई पनि छ यो नेपालको अखण्डता नेपालको स्वतन्त्रता कमजोर भयो भने नेपाल अर्को छुरीमा पऱ्यो भने त्यो काव्य मेरो सँगै यो कविताभित्र यो कविता गर्ने सम्भव मेरो
अवश्य कुरा हो यो यस्तो शाश्वत भनाइ
नेपालको त्यो समाधान हो तर यो निश्चयको लिएर जानुहोस् अर्को कुनै राष्ट्र राष्ट्रको समस्याका अनुसार गर्नुहोस् र त्यसले आफ्नो स्वतन्त्रताको निम्ति बोल्नु भयो भने त्यो कुनै उच्चारण गरेर उसले
बोल्नु
छ काव्यको निर्देशको आधार निकाल्नु भएको हो र यो जुन चाहिँ देशको निम्ति आफ्नो स्वतन्त्रता कायम होस् त्यो अखण्डित होस् भने शिक्षा जस्तो जुन किसिम देशलाई हुन्छ त्यस यस देशको जुन किसिम यो कविता कन्ट्रोल गर्न सक्छ
खण्डकाव्यबाट ढुङ्गाको काको फोरेर पनि उम्रन्छ पिपल सिर्जना शक्ति हुँदैन कहिल्यै संसारमा बिर्सन यस्तो दिव्य बाणीको प्रेरणाको स्रोत कस्तो हो
अब प्रेरणाको स्रोत आमा भन्ने सानो काव्यबाट लिनु भएको त्यो सानो काव्यको मूल उद्देश्यको सम्बन्ध जसले संसान जन्माउँछ त्यसले संसारलाई आफ्नो भन्ने जो स्थिति आउँछ नि त्यो स्थितिलाई त्यो स्थितिलाई उसले कसरी प्रतिभाव गर्छ कसरी खेल्न त्यसको त्यसलाई इन्कार गर्न सक्छ अब अवैध रूपले सन्तान उसले उत्पादन गर्नु पर्यो खरिदी स्थल गरेर गयो तर यो बच्चा जन्मिएको हो त्यो कुरा त्यो बच्चा त आइसक्यो हो त्यो घरमा जन्मको भरमान हो आमाको प्राणबाट मेरो निस्किएको जीवनको जीवनको त्यसलाई उसले बचाउन खोज्दछु त्यसलाई उहाँले के भन्छ भने ढुङ्गाको काप खोलेर पनि उम्रना शक्ति संसारमा कहिले खुलाइ कुनै पनि नारी दाजी भएर बस्न चाहन्न त्यसको हुनाले यो जो यो कविन आमा त्यो जो के अरे आमा छ ऊ पनि दाजी भएर बस्न चाहन्न त्यो त्यो सन्दर्भको निम्ति त्यो काव्यको प्रसङ्गमा यसको अर्थ यही हो तर काव्य त्यही अर्थ त्यही काव्यको निम्ति मात्रै हुँदैन कविता त्यतिको निम्ति मात्रै हुँदैन त्यो कविताको धेरै अर्थ हुन्छ अब त्यो कथालाई छोडेर पनि सिर्जना शक्ति संसारमा कहिले विभर्जन हुँदैन वास्तवमा संसारै सृजना हो भगवान्को सृजना हो प्रत्येक पल सृजना भइराखेको छ त्यो सृजन शक्ति चाहिँ कसैले रोक्छु भनेर रोक्नु सक्दैन ढुङ्गाको माटोबाट उफ्रनु पर्ने थियो ढुङ्गालाई छोडेर पनि सानो एउटा पिपल भएर निस्कन्छ यसको भनाइ हो
हजुर अब एकछिन समग्र नेपाली साहित्यको कुरा गरौँ नेपाली साहित्यको भविष्य कस्तो देख्नु भएको छ
नेपाली साहित्यको भविष्यका निर्धारहरू हुनु पर्दछ एउटा हाम्रो जो नयाँ युगमा प्रवेश गर्न लागेको जो राष्ट्र छ त्यसका जो दुनिया जिल्ला अञ्चल प्रान्त छन् कुना काँसका जो समाजहरू छन् त्यहाँ तिनले पनि बुझ्ने खालको साहित्य हुनुपर्छ यता चाहिँ त्यो हो र अर्को चाहिँ नेपालको प्रसिद्धि युरोपियन दिन प्रसिद्धि अन्तर्राष्ट्रमा फैलिने छ सगरमाथा मार्फत हो युद्धको मार्फत हो र हामीले अहिले जो नयाँ ठिक ल्याइरहेको छौँ त्यसको मार्फत संसारमा नेपालहरू थोरै छ र यो संसारमा आफ्नो नेपालको अलग परिचय अलग अस्तित्व त्यो दिनको त्यसको निम्ति अर्को धारा माने अन्तर्राष्ट्रिय चाहेको साहित्य सृजना गर्नु अर्को एउटा आवश्यकता छ यी सुधार छन् र यसको अझै एक एउटा कुरा के छ भन्दैछु कविले लाग्नु गर्छु भने जस्तो तपाईँले त्यो तपाईँले प्रसङ्ग आजमा बुझेको थियो कोही व्यक्ति भन्ने व्यक्ति खाली हान्न सक्दैन र कविले अकस्मात उसको नयाँ प्रतिमा विस्तरण भयो भनेदेखि त्यो नेपाललाई खेल्नु पनि सङ्केत छ विश्वलाई खेल्नु पनि हुने सङ्केत छ र गोर्खाले एउटा प्रतिभाको खोलो हो यहाँ प्राचीन कालमा कला र संस्कृतिको उत्थान भयो यो शिक्षण राम्रो देशमा अब पनि यो देशले शान्ति चाहेको छ यो शान्ति कायम हो भनेदेखि त्यो देशका जो प्रतिभाशालीहरू छन् तिनले चाहिँ विश्वको स्तरमा जाने साहित्य सृजना गर्न सक्छन् भन्ने मेरो चाहिँ विचार छ हामीले हार्न हुँदैन हामी त्यो विश्लेषण गर्नुहुन्छ आज तपाईँहरू परमेश्वर जस्तै नेपाली पनि नेपाली भन् कुराकानी राख्नुभएको छ भने हामी नेपालीले विश्वमा हामी के दिन सक्छौँ त त्यो एक किसिमको साहित्य हामीले सृजना गर्न सक्छौँ नेपाली साहित्य निरन्तर अगाडि बढिराखेको छ अब यो अनेक किसिमका चिजहरू साहित्यको अतिरिक्त अरू चिजहरूको आइरहेको बेलामा ध्यान ध्यान भन्नुहुन्छ कहीँ पनि साहित्यकारले एकाइ दिन भएर साहित्यको सृजना गर्यो भनेदेखि उसले आफ्नो भविष्य बनाउन सक्नु सक्दछ हामी बहुत साली छौँ यो भाषामा मिथिला थियौँ लक्ष्मी बालकृष्णहरू आयो भने हामीले पनि विश्वको सृजना किन गरेर नसक्नु म अत्यन्त आशावादी छु
हजुर हामी पनि आशावादी छौँ यहाँहरूको मार्गदर्शनमा नेपाली साहित्य अगाडि बढोस् भन्ने हामीले चाहिँ चाहेको छौँ हामी जस्तो मान्छेहरू यहाँको चाहिँ पथ प्रदर्शनको हामी गरौँ अनि अर्को प्रश्न चाहिँ राष्ट्र र समाजलाई साहित्य मात्र तपाईँले धेरै दिनुभयो तर राष्ट्र र समाजबाट जे जति पाउनु भयो त्यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ
राष्ट्र र समाजलाई मैले धेरै दिएँ भनेर जो भन्नुभयो त्यो मधुरै तपाईँहरू जसरी गीत र रचनात्मक प्रभावित भएका नेपालीहरू नेपालीहरूप्रति म कृतज्ञ छु र मलाई जो राष्ट्रले राष्ट्र गति प्रदान गर्थे त्यसको निम्ति म नेपाल राष्ट्रप्रति कृतज्ञ छु जुन राष्ट्रमा प्रतिभाको कदर हुन्छ र त्यो आन्तरिक रूपले मानसिक बौद्धिक आध्यात्मिक रूपले त्यही राष्ट्रको विकास हुन्छ र राष्ट्रको परिचय हाम्रो साउथ परिचय भनेको साहित्य पनि हो र त्यो एउटा प्रतिभा राष्ट्रले जो
हामीलाई खुसी लागेको छ हामीले अझ केही गर्न सकौँ राष्ट्रकर्मीको लागि हामी उसमा अन्तिम अन्तिम आइसकेको छौँ अब नयाँ कुनै आउने कृति के छ कविजीको
अहिले मैले के भन्छ कहिले अस्तो थामा लेखेँ अस्तो थामा महाभारतको पात्र हो महाभारतमा ब्रह्मास्त्रको निर्माण गरेर पाण्डव वंशको विनाश गर्न अस्थान छोड़ो तर त्यसलाई रोक्यो र अहिलेको विश्वले भने अर्को ब्रह्मास्त्र नाउ हो अरू शक्ति प्राप्त गरेर ठुलो शक्ति अहिले त्यसले प्राप्त गरेको छ. यदि यसको मूल मल भोजन खाने कारणले पनि विश्वको सभ्यता नै मानव जाति नै नष्ट भएर जान्छ. उनीहरू त महाभारतको महाभारतको सानो सीमामा त्यो महाभारत सभ्यता धेरै नष्ट भयो त्यो घरमा. अहिले त अहिले पृथ्वी भन्ने त्यसको धेरै प्रभाव गर्दछ. हेर्नुहोस् पृथ्वीको मात्रै भएन अहिले चाहिँ अब जस्तो मङ्गल ग्रह भयो देखा रहेका थिए त्यसमा भएदेखि भित्र भयो त्यसको अर्को उत्सहरू ग्रहमा पनि अवसर ठुलो गीतहरू तिनजना भगवान्ले छन् अर्को ग्रहमा त्यसले असर गर्दछन्. यो भारत जातिले इतिहासमा यस्तो ठुलो शक्ति प्राप्त गरेको छ. जति पनि ठुलो शक्ति त्यसले प्राप्त गर्यो त्यति ठुलो दैनिक दुरीहरू भित्र उत्पन्न गर्दछ र त्यो शक्तिलाई विध्वंसको निम्ति होइन निर्माणको निम्ति उपयोग गर्नुपर्छ. यही भन्नुको निम्ति मैले अस्था मानेको हुँ र त्यो एउटा तिखा राष्ट्रको निषेधात्मक पक्षमा भएको त्यसपछि मेरो मनमा के हो राति व्यक्ति भन्ने अब भारतीय के हो अनुसार विद्युत हुन यत्रो पछिको विश्वलाई म किन के दिन चाहन्छु त कस्तो भविष्यमा विश्वको भित्र मानिसको निम्ति त्यसै त्यो परिकल्पनामा एउटा महाधर्म लेखिराखेको छु. अहिले त म खेलाङ्गले भएको भएँ पहिलेको व्यक्ति शक्ति छैन तर पनि म त्यसै लागिराखेको छु. भगवान्ले मलाई आयु यो खेल्छु र तनाखेको आशीर्वाद भन् आज आशिक्षा त्यो प्राप्त गरिरहेको मान्दछु. त्यो काव्य सिद्धि छ म त्यसमा लागिराखेको छु. एउटा कवि त्यो काम के भन्छ यसको मतलब अहिले राखेको छ त्यस्तो जति समाज जति हुनु काम हो म फेरि त्यसैमा चालु हालिरहेको छु.
महाकाव्यको नाम के होला कवि
र अहिले त्यसको नाम मैले भेटेको छैन. मेरो वाणिज्य सम्बन्धी झरी ढिलो व्यक्ति र बालुस्थान भोज भने अब एउटा नाम अहिले जिल्लाहरू लेख्दै जाँदाखेरि म फेरि अस्तु अहिले यसो नाम नपर्ने राख्छौँ. त्यसको झारखण्डको हो खण्ड छ शक्ति शक्ति छैन छ अब आधा उठी पुग्न लागिरहेको छ. झारखण्डको एक खण्ड शक्ति हो अझै तिन खण्ड चाहिँ बाँकी छ. के हुन्छ के हुन्छ अब प्रेरणा तपाईँहरू सबै मैले प्राप्त गरिरहेको छु. मेरो आलाई तपाईँहरूले मन भइरहेको थियो. हामी त एकान्त जमान बसेर कोही जस्तो ढाउँ छौँ त्यो सुनेर अरूले मन पराइदिएपछि त्यसबाट पनि प्रेरणा हामी प्राप्त गर्दछौँ र यो तपाईँहरूले सारा बसेर पनि
अब अन्तिममा खसखस डट कम जुन यो इन्टरनेट हो खसखस डट कम को श्रोताहरूलाई एउटा के नै अति उपदेशहरू पाउन
म त कवि हुँ. कविले उपदेश चाहिँ दिँदैन सन्देश चाहिँ दिन्छ कविले मेरो अब मैले मैले तर पनि के भन्ने म चाहन्छु भनेदेखि हामी मनुष्यहरू भनिदिएका हुन् मनुष्यले मनुष्यको भविष्यको निम्ति मानव जातिमा अलिकति भने पनि भविष्यमा भनेका थिए अगाडि बचाउनुको निम्ति काम गर्नुपर्छ हामीले हामी समाजमा हामी समाजबाट धेरै फाइदा लिएका छौँ यो समाजलाई यो जातिलाई यो मानव जातिलाई हामीले केही न केही सृजना दिनुपर्दछ के गर्ने आफ्नो आफ्नो क्षेत्रमा कविले कविता भएको नाटक जाने नाटक भएको विज्ञान भएको अनि हामी चाहिँ दिनु सक्नु पर्दैछ अहिले चाहिँ युग भएको नि अब जस्तो भनौँ केही खाले एउटा लिम्बु लिम्बुहरू छ यो काशी अनि खराबबाट धेरै मानव जाति इरानमा आए बुद्ध आए एकदम कलुहम कलुहमा के अरे शान्तिमा के अरे मानव जाति प्रवेशीहरू त हामीले हरामेश के गर्नुपर्छ भनेदेखि जीवनवादी हुनुभएको छ जीवन भन्सा बाहिर सोचे निराशावाद यसमा लाग्नु हुँदैन सिङ्गल सिङ्गी आशावादी भएर हामीले त्यही गर्नुपर्छ एउटा फुलको बिरुवासँग आफू आफू त्यो वर्षभर लागेर भित्र भित्र सिङ्गित भएर सौन्दर्य सुगन्धित दिन्छ भने कहिले पनि हामीले पनि के गर्नुपर्दछ भनेदेखि हामी मनसभर गरिदिएपछि भित्र भित्र सिङ्गित भएर यही भारत जातिको कल्याण दिने निम्ति यो
अब अन्त्यमा कवि एउटा आफूलाई मन परेको कविताको केही अंश या पूर्ण पाठ गरिदिनुहुन्छ कि हाम्रो खर्साङ डटकमका श्रोताहरूलाई सुनाइदिनुहुन्छ कि आफ्नै स्वरमा आफूलाई मन परेको कविता
गरम खै एक्सी आफ्नो वितरण गरेर राख्नु भएको छ अब के भनौँ खै तर पन्त अहिले आयो के कमी मुख दुखी तिनदेखि हुन्छ अब म नाटक मान्छे अति बुढो भयो उसको मन त बुढो हुँदैछ त मन बुढो नहुनुको मतलब के भने फेरि पनि के
हुनु
हात्तीको कसरीको भएको अहिले अगस्तमा त्यो
पछि पछि सम्पर्क गरौँ न कविजीलाई धन्यवाद ल यहाँको चाहिँ सुस्वास्थ्यको कामना गर्छौँ हामी खर्साङ डटकमको तर्फबाट यहाँको नयाँ रचना महाकाव्य चाँडो भन्दा चाँडो पढ्न पाऊ सुस्वास्थ्य दीर्घायुको कामना गर्दै आजलाई दिँदा